लुका को पुस्तक अध्याय एक भूमिका। हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरैजनाले आफ्नो हातमा लिएका छन्। तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुराहरूलाई सुम्पिदिए। मानवीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानी साथ सबै कुराको खोज गरेको छु र तपाईँको निम्ति क्रमै अनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो, ताकि तपाईँलाई बताइएका विषयहरूको सत्यता तपाईँलाई थाहा होस्। बप्तिस्मा दिने योहन्नाका जन्मको भविष्यवाणी। यहुदियाका राजा हेरोदको पालोमा अबियाका दलका जकरिया नाउँ भएका एकजना पुजारी थिए। तिनकी पत्नी हारुन वंशकी थिइन्। तिनको नाउँ एलिसिबा थियो। ती दुवै परमेश्वरको सामु धर्मी थिए र परमप्रभुका सबै आज्ञा र धार्मिक विधानहरूमा निर्दोष भई हिँड्थे। तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलिसिबा बाजी थिइन् र ती दुवैको उमेर ढल्किसकेको थियो। जब जकरिया परमेश्वरको सामुन्नु आफ्ना दलको पालोमा पुजारी काम गरिरहेका थिए, तब पुजारीका सेवकको रित अनुसार चिट्टा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो। धूप बाल्ने बेलामा मानिसहरूको सारा भिड बाहिर प्रार्थना गरिरहेको थियो। परमप्रभुका एकजना स्वर्गदूत धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। जकरिया तिनलाई देखेर आत्तिए र भयभीत भए। तर दूतले तिनलाई भने, नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनवाई भएको छ। अब तिम्री पत्नी एलिसिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउने छिन् र तिनले तिनको नाउँ योहन्ना राख्नु। तिमीलाई रमाहट र आनन्द हुनेछ र धेरैजना तिनको जन्ममा रमाउने छन्, किनभने तिनी परमप्रभुको सामुन्ने महान हुनेछन्। तिनले दाखमध्ये र अरू कुनै पनि मध्य कहिले पिउने छैनन् र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले परिपूर्ण हुनेछन्। तिनले इजरायलका सन्तानहरूमा धेरैजनालाई तिनीहरूका सामुन परमेश्वरतिर फर्काउनेछन्। बाबुका मन छोराछोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र परमप्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अघि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्। जब जकरियाले दूतलाई भने, यो मैले कसरी जान्ने, म बुढो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ। स्वर्गदूतले तिनलाई भने, म गब्रियल हुँ, म परमेश्वरको सामुन्ने उभिरहेको छु तिमीसँग कुरा गर्न र यो खुसीको खबर सुनाउन म पठाइएको हुँ। जुन दिनसम्म यी कुरा पुरा हुँदैनन् तबसम्म तिमी गुङ्गो हुनेछौ र बोल्न सक्ने छैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पुरा हुनेछ। मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए। तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देख्नेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इसारा गर्न लागे अनि तिनी गुङ्गो भइरहे। तिनको सेवामा का दिन समाप्त भएपछि तिनी आफ्नो घर गए। यसपछि तिनकी पत्नी एलिसिबा गर्भवती भइन् र 5 महिनासम्म लुकेर बसिन् र यसो भनिन्, मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो। येशूका जन्मको भविष्यवाणी। 6 महिनामा परमेश्वरले गब्रियल स्वर्गदूतलाई गालिलको नासरत नाउँको सहरमा पठाउनु भयो। तिनी एउटी कन्ने केटी कहाँ गए, जसको मगनी दाउदका घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो। स्वर्गदूतले तिनी कहाँ गएर भने, हे कृपापात्र, तिमीलाई अभिवादन, परमप्रभु तिमीसँग हुनुहुन्छ। तर तिनी त्यस कुराले साह्रै विचलित भइन्। यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोचिन्। स्वर्गदूतले तिनलाई भने, नडराऊ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउने छौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। उहाँ महान हुनुहुनेछ र परम प्रधानका पुत्र कहलाइनुहुनेछ र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाउदको सिंहासन दिनुहुनेछ। उहाँले याकुबको वंशमाथि सदा सर्वदै राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त्य हुने छैन। मरियमले स्वर्गदूतलाई भनिन्, यो कसरी हुन सक्छ किनकि म कन्या छु? स्वर्गदूतले तिनलाई जवाब दियो भने, पवित्र आत्मा तिमीमा आउनुहुनेछ र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ। यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाइनु हुनेछ। हेर, तिम्री नातेदार एलिसिबाले पनि तिनको वृद्ध अवस्थामा छोरो गर्भधारण गरेकी छिन् र जो बाजी कहलाइएकी छिन् थिइन् तिनी अहिले छैठौँ महिनामा छिन्। किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट बिदा भए। मरियम र एलिसिबाको भेट। ती दिनमा मरियम आतुरीसँग पहाडतर्फ यहुदियाको एउटा गाउँमा गइन् र जकरियाको घरमा बसेर एलिसिबालाई अभिवादन गरिन्। जब एलिसिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्रियो र एलिसिबा पवित्र आत्माले परिपूर्ण भइन् र एलिसिबाले चर्को स्वरले भनिन्, स्त्रीहरूमा तिमी धन्य के हौ र तिम्रो गर्वको फल धन्यको हो। म माथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा म कहाँ आइन्? किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्वमा आनन्दले उफ्रियो। तिनी धन्य के हुन् जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पुरा हुनेछ भनी विश्वास गरिन्। मरियमको स्तुतिगान। अनि मरियमले भनिन्, मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ, किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा दृष्टि गर्नुभएको छ। हेर, अब उपरान्त सबै पुस्ताले मलाई धन्य कि भन्नेछन्, किनभने उहाँ जो शक्तिशाली हुनुहुन्छ उहाँले मेरो निम्ति महान काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ। उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ। उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनु भएको छ र दिनहरूलाई उचाल्नु भएको छ। भोगाएकाहरूलाई उहाँले असल चिजहरूले तृप्त पार्नु भएको छ र धनीलाई उहाँले रित्तै हात पठाउनु भएको छ। उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इजरायलका सहायता गरिदिनु भएको छ र हाम्रा पुर्खाहरूलाई भन्नुभए झैँ अब्राहम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनु भएको छ। मरियम तिनीसँग प्राय 3 महिना बसेर आफ्नो घर फर्किन्। बप्तिस्मा दिने योहन्नाको जन्म। अब एलिसिबाको सुत्केरी हुने बेला आयो र तिनले एउटा छोरो जन्माए। परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनु भएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए। 8 दिनमा तिनीहरू बालकलाई खतना गर्न आए र त्यसको नाउँ त्यसका बाबुको नाउँ जस्तै जकरिया राख्न लागेका थिए। तर त्यसकी आमाले भनिन्, होइन, त्यसको नाउँ योहन्ना राखिनेछ। तिनीहरूले तिनलाई भने, तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन। तब तिनीले त्यसका बाबुलाई इसारा गरी सोधे, तिमी यसको नाउँ के राख्न चाहन्छौ? तिनले एउटा लेख्ने पाटी मगाएर त्यसको नाउँ योहन्ना हो भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे। तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूका सबै छिमेकीहरूकामा डर छायो। यहुदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो। यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो होला भनी आफ्ना मनमा गुने, किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो। जकरियाको स्तुतिगान। त्यसका बुबा जकरिया आत्माले भरिएर अगमबाडी बोल्न लागे, इजरायलका परमप्रभु परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ। उहाँले हाम्रा निम्ति आफ्ना दास दाउदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ, जसरी उहाँले प्राचीन कालदेखि नै आफ्नो पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्ने सबैका हातबाट हामी उद्धार पाऊँ। उहाँले आफ्नो पुर्खाहरूलाई कृपा देखाउनलाई र आफ्नो पवित्र करार स्मरण गर्नलाई, जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहमसँग खानुभएको थियो कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त हौँ र निर्भय साथ हाम्रा समस्त जीवनभरि पवित्र र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऊँ। हे बालक, तिमी सर्वोच्चका अगमवक्त कहलाइने छौ, किनकि तिमी प्रभुको अघि अघि उहाँको मार्ग तयार पार्न जानेछौ, उहाँको जातिलाई पाप क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई। हाम्रा परमेश्वरका कोमल कृपाको कारणले स्वर्गबाट बिहानको ज्योति हामी माथि पर्नेछ र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ र हाम्रा पाउ शान्तिको बाटोतिर डोराइनेछन्। अनि बालक योहन्ना बढ्दै र आत्मामा बलिया हुँदै गए र इजरायलीहरू कहाँ खुला रूपमा देखा नपरुन्जेल तिनी उजाड स्थानमा नै बसे। आमेन।
लुकाको पुस्तक अध्याय 2। येशूको जन्म। ती दिनमा कैसर अगस्तले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलोपल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेतलेहम भन्ने दाउदको सहरमा गए, किनभने तिनी दाउदका कुटुम्ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मग्नी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो। तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेरेर डोँडमा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। गोठालाहरू र स्वर्गदूतहरू। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। प्रभुका एकजना स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूका वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डुँडमा सुताइरहेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमेश्वरको स्तुति गाउँदै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए, तब गोठालाहरूले आपसमा भने, आओ हामी बेतलेहम जाउँ र त्यहाँ घटेको यो घटना र परमप्रभुले हामीलाई बताउनु भएको कुरा गएर हेरौँ। तिनीहरू आतुरीसँग गए र मरियम र योसेफ दुवैलाई र बालकलाई चाहिँ डुँडमा सुतिरहेको भेटाए। जब तिनीहरूले यो देखे, तब यस बालकको विषयमा जे कुरा तिनीहरूलाई भनिएको थियो त्यो तिनीहरूले बताइदिए। गोठालाहरूले भनेका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनमा राखिन्। जस्तो तिनीहरूलाई भनिएको थियो त्यस्तै सबै कुरा सुनेका र देखेका हुनाले परमेश्वरको महिमा र स्तुति गर्दै गोठालाहरू फर्के। मन्दिरमा येशूको अर्पण। आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्वर्गदूतले दिएका थिए। मूसाको व्यवस्था अनुसार तिनीहरूको शुद्ध हुने समय पूरा भएपछि तिनीहरूले उहाँलाई परमप्रभुको सामुन्ने समर्पण गर्न यरुसलेममा ल्याए, जस्तो परमप्रभुको व्यवस्थामा लेखिएको छ, पहिलो जन्मने हरेक जेठो चाहिँ परमप्रभुको निम्ति पवित्र कहलाइनेछ, अनि एक जोर ढुकुर र परेवाको दुईवटा बचरा भनी परमप्रभुको व्यवस्थामा भने जस्तै तिनीहरू बलिदान चढाउन आए। यरुसलेममा सिमियोन नाउँ भएका एकजना मानिस थिए। उनी इजरायलका सान्त्वनाको आशा गर्ने धर्मी र भक्तजन थिए र पवित्र आत्मा उनीमाथि हुनुहुन्थ्यो। परमप्रभुका ख्रीष्टलाई नदेखेसम्म तिमी मर्ने छैनौ भन्ने प्रकाश उनले पवित्र आत्माबाट पाएका थिए। उनी पवित्र आत्माको प्रेरणामा मन्दिरभित्र आए। जब आमा बुवाले बालक येशूलाई उहाँको निम्ति व्यवस्था अनुसारको विधि गर्नलाई मन्दिरभित्र ल्याए, तब उनले उहाँलाई आफ्नो काखमा लिए र परमेश्वरलाई धन्यवाद दिएर भने। सिमियोनको स्तुति गान। अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईँले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ, अन्य जातिहरूलाई प्रकाशको निम्ति ज्योति र तपाईँको जाति इजरायलीलाई महिमाको निम्ति ज्योति। अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे। सिमियोनले तिनीहरूलाई आशीर्वाद दिए र उनकी आमा मरियमलाई भने, हेर, यो बालक इजरायलमा धेरैको पतन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्ति गरिएको छ, ताकि धेरै हृदयका विचारहरू प्रकट हुन् अनि तरवारले तिम्रो आफ्नै हृदय पनि छेड्नेछ। आसेरको कुलमा फनुएलकी छोरी हन्ना नाउकी एउटी वृद्ध अगमवादिनी थिइन्, जो कुमारी अवस्थामा विवाह गरेर सातै वर्ष मात्र श्रीमानसँग बसेकी थिइन् अनि विधवा रहेर तिनी 84 वर्ष पुगेकी थिइन्। तिनले मन्दिर छोड्दैनथिन्, तर उपवास र प्रार्थना साथ रात दिन उपासना गर्दै थिइन्। त्यही बेला तिनले एउटा आएर परमेश्वरलाई धन्यवाद दिइन् र यरुसलेममा उद्धारको प्रतीक्षा गर्ने सबैलाई बालकको विषयमा भनिन्। जब तिनीहरूले परमप्रभुको व्यवस्था अनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालिलको आफ्नै सहर नासरतमा फर्के। बालक बुद्धिले परिपूर्ण भएर बढ्दै र बलियो हुँदै जानुभयो र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। मन्दिरमा बालक येशू। उहाँका आमा बुवा निस्तार चाडमा प्रतिवर्ष यरुसलेम जाने गर्थे। जब येशू 12 वर्षका हुनुभयो, तब उहाँहरू चाडको रीतिअनुसार यरुसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कदा बालक येशू यरुसलेममै रहनुभयो। यो चाहिँ उहाँका आमा बुवाले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूका बीचमा खोजे, तर नभेट्टाउँदा तिनीहरूलाई उहाँलाई खोज्दै फेरि यरुसलेममा फर्के। 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूका बीचमा बसेर तिनीहरूका कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनु भएको भेट्टाए। सुन्नेहरू सबै उहाँको समशक्ति र उहाँका उत्तरहरूमा छक्क पर्दथे। उहाँलाई देखेर उहाँका आमा बुवा चकित भए र उहाँकी आमाले भनिन्, छोरो, तिमीले हामीलाई यो के गरेको? हेर, तिम्रो बुवा र म हैरान भएर तिमीलाई खोजिरहेका छौँ। उहाँले तिनीहरूलाई भन्नुभयो, तपाईँहरूले मलाई किन खोज्नु भएको? के म आफ्ना पिताको घरमा हुनुपर्छ भन्ने तपाईँहरूलाई थाहा थिएन? तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्। तब उहाँ तिनीहरूसँग नासरत जानुभयो र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो। उहाँकी आमाले यी सबै कुरा आफ्नो मनमा राखिन् अनि येशु बुद्धिमा, कदमा र परमेश्वर र मानिसको अनुग्रहमा बढ्दै जानुभयो। आमेन। लुकाको पुस्तक अध्याय 3। बप्तिस्मा दिने योहन्ना। कैसर तिबेरियसका शासनकालको 15 वर्षमा पन्तियस पिलातस यहुदीका हाकिम थिए। त्यसबेला हेरोद गालिलका शासक थिए र तिनका भाइ फिलिप इतुरिया र त्राखोनितसका शासक थिए अनि लुसानियस अबिलेनेका शासक थिए। हन्नास र कैफायाका प्रधान पुजारी गिरीको समयमा परमेश्वरको वचन उजाड स्थानमा जकरियाका छोरा योहन्ना कहाँ आयो। तिनी पाप क्षमाको निम्ति पश्चातापको बप्तिस्मा प्रचार गर्दै एर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। यसैया अगमवक्ताका वचनको पुस्तकमा यस्तो लेखिएको छ, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझो बनाओ, हरेक घाँटी पुरिनेछ र हरेक पहाड र हरेक डाँडा समतल बनाइनेछ र बाङ्गा टेढा सोझा हुनेछन् र अप्ठ्यारा बाटाहरू सम्म हुनेछन् र सबै प्राणीले परमप्रभुको मुक्ति देख्नेछन्। यसकारण तिनीसँग बप्तिस्मा लिने आउने भिडहरूलाई तिनले भने, ए सर्पका बच्चा हो, आइलाग्ने क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? यसकारण पश्चाताप सुहाउँदो फल फलाओ र तिमीहरू आफै हाम्रा पिता अब्राहम हुन् भन्न पछि नलाग, किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहमको निम्ति सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। अहिले बन्चरो रुखको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रुख ढालिनेछ र आगोमा फालिनेछ। मानिसहरूले योहन्नालाई सोधे, त्यसो भए हामी के गर्ने? तिनले उनीहरूलाई जवाफ दिए, जससँग दुई जोर दौडा छन् त्यसले नहुनेलाई एउटा दिइहालोस् र जससँग खानेकुरो छ त्यसले पनि त्यसै गरोस्। कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए अनि तिनलाई सोधे, गुरुज्यू हामीले के गर्ने? तिनले उनीहरूलाई भने, तिमीहरूलाई खटाएको भन्दा बेसी नल्यो। सिपाहीहरूले पनि सोधे, हामीले चाहिँ के गर्ने? तिनीहरूले उनीहरूलाई भने, कसैमाथि अत्याचार गरेर र झुटो दोष लगाएर नलुट, आफ्ना तनखामा सन्तुष्ट रहो। जब मानिसहरू प्रतीक्षा गरिरहेका थिए र सबै आफ्ना मनमा योहन्नाको विषयमा सायद यिनी नै ख्रिष्ट हुन् भनी विचार गरिरहेका थिए, तब योहन्नाले ती सबैलाई जवाफ दिए, म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु, तर एकजना म भन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। निफन्ने नाङ्लो उहाँको हातमा छ जसद्वारा उहाँले आफ्नो खला राम्ररी सफा पार्नुहुनेछ र गहुँ आफ्नो धनसारमा जम्मा गर्नुहुनेछ, तर भुस चाहिँ उहाँले निफन्ने आगोमा जलाइदिनुहुनेछ। यसरी अरू धेरै अर्थीहरू शिक्षा दिएर योहन्नाले मानिसहरूलाई सुसमाचार प्रचार गरे, तर शासक हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियासलाई राखेको कारण र तिनले गरेका सबै दुष्कर्मका निम्ति योहन्नाले तिनलाई हप्काएका थिए। योहन्नाकालाई झ्यालखानमा थुनेर तिनले यी दुवै दुष्कर्महरूमाथि अझ ठूलो दुष्कर्म थपे। येशूको बप्तिस्मा। जब सबै मानिसहरूले बप्तिस्मा लिए अनि येशूले पनि बप्तिस्मा लिएर प्रार्थना गरिरहनु भएको थियो, तब स्वर्ग उग्रियो र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तो उहाँमाथि ओर्लनु भयो अनि स्वर्गबाट यस्तो आवाज आयो, तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म प्रसन्न छु। येशूको वंशावली। येशूले आफ्नो सेवा कार्य आरम्भ गर्नुहुँदा उहाँ करिब 30 वर्षका हुनुहुन्थ्यो। मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे। योसेफ एलीका छोरा थिए, एली मत्ताका छोरा, मत्ता लेवीका छोरा, लेवी मल्कीका छोरा, मल्की यान्नाका छोरा, यान्ना योसेफका छोरा, योसेफ मत्तथियसका छोरा, मत्तथियस आमोसका छोरा, आमोस नहुमका छोरा, नहुम इसलीका छोरा, इसली नगईका छोरा, नगई मातका छोरा, मात मत्तथियसका छोरा, मत्तथियस सेमेनका छोरा, सेमेन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा एरुबाबेलका छोरा, एरुबाबेल साल्तियलका छोरा, साल्तियल नेरीका छोरा, नेरी मल्कीका छोरा, मल्की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एयरका छोरा, एयर एहोसुका छोरा, एहोसु एलिएजरका छोरा, एलिएजर योरिमका छोरा, योरिम मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी सिमियोनका छोरा, सिमियोन यहुदाका छोरा, यहुदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्कियमका छोरा, एल्क्याकिम मल्यामका छोरा, मल्याम भिन्नाका छोरा, मिन्ना मताथाका छोरा, मताथाका नातानका छोरा, नातान दाउदका छोरा, दाउद इसैका छोरा, इसै ओबेदका छोरा, ओबेद बोजका छोरा, बोज सलमोनका छोरा, सलमोन नहसोनका छोरा, नहसोन अमिनादाबका छोरा, अमिनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहुदाका छोरा, यहुदा याकुबका छोरा, याकुब इसहाकका छोरा, इसहाक अब्राहमका छोरा, अब्राहम तेराहका छोरा, तेराह नाहोरका छोरा, नाहोर सरुगका छोरा, सरुग रौगका छोरा, रौ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर सेलाहका छोरा, सेलाह केनानका छोरा, केनान अर्पछदका छोरा, अर्पछद सेमका छोरा, सेम नोआका छोरा, नोआ लेमेकका छोरा, लेमेक मतुसेलका छोरा, मतुहेल हनोकका छोरा, हनोक एरेदका छोरा, एरेद महलालेलका छोरा, महलालेल कनाइनका छोरा, केनान एनोसका छोरा, एनोस सेतका छोरा, सेत आदमका छोरा, आदम परमेश्वरका छोरा। आमेन।
लुकाको पुस्तक अध्याय 4। येशूको परीक्षा। येशू पवित्र आत्माले भरिपूर्ण भएर यर्दनबाट फर्कनुभयो र आत्माले उहाँलाई उजाड स्थानमा लैजानुभयो र 40 दिनसम्म उजाड स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानु भएन र 40 दिन समाप्त भएपछि उहाँ भोकाउनु भयो। तब दियाबलसले उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस् र त्यो रोटी बनोस्। येशूले त्यसलाई जवाफ दिनुभयो, लेखिएको छ, मानिस रोटीले मात्र जीवित रहँदैन। त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगतका सबै राज्यहरू देखायो। दियाबलसले उहाँलाई भन्यो, म यो सारा अधिकार र यिनको गौरव तपाईँलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन् र म जसलाई इच्छा गर्दछु त्यसलाई दिँदछु। तपाईँले मलाई दण्डवत गर्नुभयो भने यी सबै तपाईँका हुनेछन्। येशूले त्यसलाई जवाफ दिनुभयो, लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। तब त्यसले उहाँलाई यरुसलेममा लगेर मन्दिरको टुप्पामा राख्यो र उहाँलाई भन्यो, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्, किनभने लेखिएको छ, उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ र तिनीहरूले तिमीलाई हातै हात थाम्नेछन्, नत्र त तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ। र येशूले त्यसलाई जवाफ दिनुभयो, येशू भनिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु। दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोडेर गयो। येशू पवित्र आत्माको शक्तिमा गालिलमा फर्कनुभयो र उहाँका विषयको कुरा वरिपरिका सबै गाउँमा फिजियो। उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो र सबैले उहाँको प्रशंसा गर्थे। उहाँ नासरतमा आउनुभयो जहाँ उहाँ हुर्कनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार सवा तिनमा सभाघरमा जानुभयो र पढ्नलाई खडा हुनुभयो। उहाँलाई यसैया अगमवक्ताको पुस्तक दियो। उहाँले त्यो पुस्तक खोल्नुभयो र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो। परमप्रभुका आत्मा ममाथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनु भएको छ। उहाँले पुस्तक बन्द गर्नुभयो र एकजना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएका सबैको नजर उहाँमाथि पर्यो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ। सबैले उहाँको सराहना गरे र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे र तिनीहरूले भने, यिनी योसेफका छोरा होइनन् र? उहाँले तिनलाई भन्नुभयो, निसन्देह तिमीहरूले मलाई यो उखान भन्ने छौ, ए वैद्य आफैलाई निको पार, कफरनहुममा तिमीहरूले जे जति गर्यो भनी हामीले सुनेका थियौँ ती यहाँ आफ्नो सहरमा पनि गर। अनि उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन। तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इजरायलमा एलियाको समयमा धेरै विधवाहरू थिए। त्यसबेला जब 3.5 वर्ष वृष्टि थियो रोकियो, यहाँसम्म कि सारा देशमा ठुलो अनिकाल परेको थियो, तर एलिया सिदोन देशको सारपतमा भएकी एउटी विधवाका मात्र पठाइए, अरू कसै कहाँ पठाइएन। एलिसा अगमवक्ताको बेलामा इजरायलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्। यी कुरा सुनेर सभाघरमा भएका सबैजना रिसले चुर भए। तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाडमा तिनीहरूको सहर बनाइएको थियो त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे। तर उहाँ तिनीहरूका बिचबाट छिरेर निस्किहाल्नुभयो। भूतात्मा लागेको मानिस। उहाँ गालिलको एउटा सहर कफरनहुममा झर्नुभयो। सभा दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदै हुनुहुन्थ्यो। तिनीहरू उहाँको शिक्षामा छक्क परे किनकि उहाँको वचन अधिकारपूर्ण थियो। सभाघरमा अशुद्ध भूतात्मा लागेको एकजना मानिस थियो र त्यो चर्को स्वरले चिच्चायो, हे येशु नासरी, तपाईँको हामीहरूसँग के काम? के तपाईँ हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मानिसलाई बिचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यहाँबाट निस्केर गयो। तब तिनीहरू सबै छक्क परे र आपसमा यसो भने, यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्छन् र ती निस्किजान्छन्। उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फैजियो। सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासु कडा ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे। तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हकार्नुभयो र ज्वरोले तिनलाई छोडेर गइहाल्यो र तुरुन्तै उठेर तिनले उहाँको सेवा गरिन्। अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूको उहाँ कहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो। धेरै मानिसहरूबाट भूतहरू पनि चिच्याउँदै र यसो भन्दै निस्के, तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनु भएन, किनभने तिनीहरूले उहाँ ख्रिष्ट हुनुहुन्छ भनी चिन्थे। बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भिडहरू उहाँलाई खोज्दै उहाँ कहाँ आइपुगे र हामीहरूलाई छोडेर नजानुहोस् भनी उहाँलाई रोक्न प्रयत्न गरे। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनै पर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ। अनि उहाँ यहुदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो। आमेन। लुकाको पुस्तक अध्याय 5, प्रथम चेलाहरू। मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेल गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनु भएको थियो। उहाँले तालको किनारमा दुईवटा डुङ्गा देख्नुभयो र जालहारीहरूलाई डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए। ती दुईमध्ये एउटा डुङ्गा चाहिँ सिमोनको थियो। त्यसमा चढेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान भन्नुभयो। उहाँले डुङ्गामा बसेर भिडलाई शिक्षा दिन लाग्नुभयो। बोलिसक्नु भएपछि उहाँले सिमोनलाई भन्नुभयो, गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान। तर सिमोनले भने, गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौँ, तापनि तपाईँको वचनअनुसार म जाल हान्नेछु। अनि जब त्यसो गरे तब तिनीहरूले एउटा थुप्रो माछा पक्रे र तिनीहरूका जाल फाट्न लागे। तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्न इसारा गरे र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे। तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, हे प्रभु, मबाट जाइहाल्नुहोस्, किनभने म पापी मानिस हुँ। यत्तिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने। त्यसै गरी जब्दियाका छोराहरू याकुब र योहन्न पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, नडराउ, अब उपरान्त तिमीले मानिसहरूलाई पक्रिनेछौ। अनि जब तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे र उहाँको पछि लागे। कुष्ठरोग लागेको मानिस। जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो तब कुष्ठरोगले भरिएको एकजना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टो परी बिन्ती गर्यो, हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ। उहाँले हात पसारेर, म इच्छा गर्दछु, तिमी निको होइजाऊ भन्दै त्यसलाई छुनुभयो र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो। उहाँले तिनलाई आदेश दिनुभयो, यो कसैलाई नभन, तर गएर पुजारी कहाँ आफैलाई देखाऊ र मूसाले आज्ञा गरे बमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढाऊ। तर उहाँको चर्चा अझ बढी जताततै फिजियो र ठुला भिडहरू उहाँको कुरा सुन्न र आफ्ना आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे। तर येशू चाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो। पक्षघाती निको भएको। एक दिन उहाँ शिक्षा दिइरहनु हुँदा गालिल र यहुदाको हरेक गाउँ र यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो। मानिसहरूले एउटा पक्षघाती मानिसलाई खाटमा ल्याए र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे। तर भिडले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढे र तिनीहरूले झिङ्गटी हटाएर त्यसलाई खाटै समेत येशूको सामुन्ने ओह्रालिदिए। अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, ए मानिस, तिम्रा पापहरू क्षमा भयो। तब शास्त्री र फरिसीहरूले प्रश्न गर्न लागे, ईश्वर निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ। तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाब दिएर भन्नुभयो, तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्छौ? तिम्रा पाप क्षमा भयो भन्नु कि उठेर हिँड भन्नु कुन चाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, म तिमीलाई भन्दछु, उठ र खाट उठाएर घर जाऊ। अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो र जुन खाटमा त्यो पढिरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो। तब सबैजना आश्चर्यमा परे र तिनीहरूले परमेश्वरको महिमा गरे र भयभीत भएर यसो भने, आज हामीले अनौठा कुरा देखौँ। लेवीको बोलावट। अनि यी कुरा पछि उहाँ बाहिर जानुभयो र लेवी नाउँ भएका एकजना कर उठाउनेलाई कर अड्डामा बसिरहेका देख्नुभयो र तिनलाई भन्नुभयो, मेरो पछि लाग। तब तिनले सबै थोक छोडे र उठेर उहाँको पछि लागे। लेवीले आफ्नो घरमा उहाँको निम्ति ठुलो भोजको आयोजना गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठुलो सङ्ख्यामा उहाँहरूसँग भोजमा बसेका थिए। फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खान बस्दछौ? तर येशूले तिनीहरूलाई भन्नुभयो, निरोगीलाई वैद्यको खाँचो पर्दैन तर रोगीलाई मात्र। म धर्मीहरूलाई होइन तर पापीहरूलाई पश्चातापको निम्ति बोलाउन आएको हुँ। उपवास सम्बन्धी प्रश्न। तिनीहरूले उहाँलाई भने, योहन्नाका चेलाहरू बारम्बार उपवास बस्दछन् र प्रार्थना गर्दछन्, फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईँका चेलाहरू भने खान्छन् र पिउँछन्। येशूले तिनीहरूलाई भन्नुभयो, के दुलहा साथमा छौन्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ? तर यस्ता दिन आउनेछन् जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्, तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो, कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्र त त्यसले नयाँलाई फटाउँछ र नयाँ टालो पुरानोसँग मिल्दैन पनि। कुनै मानिसले नयाँ दाखमध्ये पुरानो छालाको मसकमा हाल्दैन, नत्र त नयाँ मध्येले छाला फाट्छ र दाखमध्ये पोखिन्छ र मसक पनि नष्ट हुन्छ। नयाँ दाखमध्ये नयाँ छालाको मसकमा राख्नुपर्छ। कुनै मानिसले पुरानो दाखमध्ये पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ पुरानै असल छ। आमेन। लुकाको पुस्तक अध्याय छ। सवातको प्रभु। सवात दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदै हुनुहुन्थ्यो र उहाँका चेलाहरूले बाली टिपेर हातमा मार्दै खान लागे। तर फरिसीहरूमध्ये कुनै कुनैले तिनीहरूलाई भने, सवात दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ? येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, के तिमीहरूले यो पनि पढेका छैनौ? दाउदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए तब के गरे? कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पुजारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो? अनि उहाँले तिनीहरूलाई भन्नुभयो, मानिसको पुत्र सवातको प्रभु हो। अर्को सवातमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एकजना मानिस थियो जसको दाहिने हात सुकेको थियो। उहाँले सवातमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए। तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो र सुकेको हात भएको मानिसलाई भन्नुभयो, यहाँ आऊ र खडा हो। अनि त्यो उठ्यो र खडा भयो। तब येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई सोध्छु, सवातमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुन चाहिँ उचित हो? अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। त्यसले त्यसै गर्यो र त्यसको हात त सद्य भइहाल्यो। तर तिनीहरू रिसले चुर भए र येशूलाई के गरौँ भनी आपसमा मतो गर्न लागे। बाह्र प्रेरितहरू। ती दिनमा उहाँ पहाडतिर प्रार्थना गर्न जानुभयो र परमेश्वरसँग प्रार्थना गर्दै पुरै रात बिताउनु भयो। बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफू कहाँ बोलाएर तिनीहरूमध्ये 12 जनालाई छान्नुभयो र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो। सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ आन्द्रियास, याकुब र योहन्ना, फिलिप र बार्थुलमाई, मत्ती र थुमा, अल्फायसका छोरा याकुब र सिमोन जो उग्रपन्थी भनिन्थे, याकुबका छोरा यहुदा र यहुदा इस्कोरियोत जो विश्वासघाती भए। आशिष र श्राप। उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खडा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठुलो भिड र समस्त यहुदिया र यरुसलेम र समुद्र तटवर्ती टुरोस र सिदोनका इलाकाबाट ठुलो भिड उहाँका वचन सुन्नलाई र आआफ्नो रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए। सारा भिडले उहाँलाई छुन खोज्दै थियो किनकि शक्ति उहाँबाट निस्किरहेको थियो र तिनीहरू सबैलाई निको पार्दै थियो। तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो, धन्य तिमी दिन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो। धन्य तिमी अहिले भोकाउनेहरू, किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी अहिले रुनेहरू, किनभने तिमीहरू हाँस्नेछौ। धन्य तिमीहरू जसले मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन् र बहिष्कार गर्नेछन् र गिल्ला गर्नेछन् र दुष्ट ठानी तिमीहरूका नाउँमा अपमान गर्नेछन्। त्यस दिन रमाओ र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ, किनकि तिमीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गर्दथे। तर धिक्कार तिमीहरू धनीहरू, किनभने तिमीहरूले आफ्नो सुख चयन पाइसकेका छौ। धिक्कार तिमी अहिले तृप्त भएकाहरू, किनभने तिमीहरू भोकाउनेछौ। धिक्कार तिमी अहिले हाँस्नेहरू, किनभने तिमीहरू शोक गर्नेछौ र रुनेछौ। धिक्कार तिमीहरूलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्, किनकि यसरी नै तिनीहरूका पुर्खाहरूले झुटा अगमवक्तालाई गरेका थिए। शत्रुप्रति प्रेम। तर तिमीहरू सुन्नेहरूलाई म भन्दछु, आफ्ना शत्रुलाई प्रेम गर र घृणा गर्नेहरूलाई भलाइ गर, सराप्नेहरूलाई आशीर्वाद देऊ, दुर्व्यवहार गर्नेहरूका निम्ति प्रार्थना गर, तिमीलाई एक गालामा चड्काउनेलाई अर्को पनि थापिदेऊ, र तिम्रो खास्टो खोज्नेलाई तिम्रो दौरा पनि लान देऊ, तिमीसित माग्ने हरेकलाई देऊ, र तिम्रो चिजबिज लानेसँग फेरि नमाग, जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै गर। तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्छौ भने तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्। तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने तिमीहरूलाई के लाभ भएर? किनकि पापीहरूले पनि त्यसै गर्छन्। यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने तिमीहरूलाई के लाभ भएर? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्। तर आफ्ना शत्रुहरूलाई प्रेम गर र तिनीहरूको भलाइ गर, फेरि पाउने आशा नराखी ऋण दियो, र तिमीहरूको इनाम ठुलो हुनेछ अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ। तिनीहरूका पिता कृपालु भए झैँ तिमीहरू पनि कृपालु हो। अरूलाई दोष नढराउनु, अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिने छैन। अरूलाई दोष नठहराओ र तिमीहरू पनि दोषी ठहराइने छैनौ। क्षमा गर र तिमीहरूलाई पनि क्षमा गरिनेछ। देऊ र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदी खाँदी बेसरी हल्लाएर पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्, किनकि जुन नापले तिमीहरू दिन्छौ त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ। अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाल्डामा पर्दैनन् र? चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पुरा शिक्षा पाएपछि ऊ आफ्ना गुरु जस्तै हुनेछ। आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्छौ, तर आफ्नै आँखामा भएको मुढा चाहिँ थाहा पाउँदैनौ? तिमी आफ्नो आँखामा भएको मुढा देख्दैनौ भने आफ्नो भाइलाई, ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मुढा निकाल र तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ। रुख र त्यसको फल। कुनै असल रुखले खराब फल फलाउँदैन, न त खराब रुखले असल फल फलाउँछ। हरेक रुख त्यसको फलैबाट चिनिन्छ, किनभने काँडाका झाँगबाट कसैले अन्जिर बटुल्दैन, न त पोथ्राबाट अङ्गुर बटुल्छ। असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट आफ्नै असलै थोक निकाल्छ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्छ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ मानिसको मुखबाट त्यही निस्कन्छ। दुई घरको दृष्टान्त। मैले भनेका कुरा गर्दैनौ भने किन मलाई प्रभु प्रभु भन्छौ? जो म कहाँ आउँछ, मेरा वचन सुन्छ र ती अनुसार गर्छ, त्यो कस्तो मानिस हो? म तिमीहरूलाई बनाउने छु। त्यो एकजना घर बनाउने मानिस जस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो, अनि जब भल प चल्यो र जल प्रवाह उर्लिएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो। तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एकजना यस्तो मानिस हो जसले जमिनमाथि जग बिनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो र त्यस घरको ठुलो सर्वनाश भयो। आमेन। लुकाको पुस्तक अध्याय 7। कप्तानको विश्वास। आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। कुनै एकजना कप्तानको एकजना प्यारो कमारो थियो, जो बिरामी भएर मर्न लागेको थियो। जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनुहोस् भनी तिनले यहुदियाका धर्मगुरुहरूलाई बिन्ती गर्न पठाए। तिनीहरू येशू कहाँ आएर येशू भनेर उहाँलाई आग्रहपूर्वक बिन्ती गरे, तिनी तपाईँको यो कृपा पाउने योग्यका छन्, किनभने तिनले हाम्रो जातिलाई प्रेम गर्दछन् र तिनले नै हाम्रो सभागार बनाइदिएका हुन्। येशू तिनीहरूका साथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा कप्तानले तिनका मित्रहरूलाई उहाँ कहाँ यसो भनी पठाए, हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईँ मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैन। मैले आफैलाई पनि तपाईँ कहाँ आउने योग्यको ठानिनँ, तर वचन भनिदिनुहोस् र मेरो चाकर निको हुनेछ, किनकि म पनि अख्तियार मुनि बस्ने मानिस हुँ अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई जा भन्छु अनि त्यो जान्छ, र अर्कालाई आइज भन्छु अनि त्यो आउँछ, मेरो कमारालाई यो गर भन्छु अनि त्यसले गर्छ। यो कुरा सुनेर येशू तिनीहरूसँग आश्चर्यचकित हुनुभयो र फर्केर आफूलाई आउने भिडलाई भन्नुभयो, म तिमीहरूलाई भन्दछु, मैले इजरायलमा पनि यस्तो ठुलो विश्वास देखेको छैन। जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्यस कमारोलाई निको भएको भेटाए। विधवाको छोरो जीवित पारिएको। भोलिपल्ट येशू नाइन नाउँको सहरमा जानुभयो र उहाँका चेलाहरू र एउटा ठुलो भिड उहाँका साथमा गए। जब उहाँ सहरको ढोका नजिक पुग्नु भएको थियो, एउटी विधवाको एउटै छोराको लास लगिँदै थियो। सहरको निकै ठुलो भिड तिनको साथमा थियो। जब प्रभुले तिनलाई देख्नुभयो तब तिनलाई टिठाएर भन्नुभयो, नरो। अनि नजिक गएर उहाँले अर्थी छुनुभयो र बोक्नेहरू टक्क अडिए। उहाँले भन्नुभयो, ए युवक, म तिमीलाई भन्दछु, उठ। तब मृत मानिस उठेर बस्यो र बोल्न लाग्यो। येशूले त्यसलाई आमाको जिम्मा लगाउनु भयो। तब सबै भयभीत भए र परमेश्वरको महिमा गरे र भने, एकजना महान अगमवक्ता हाम्रा बीचमा प्रकट भएका छन् र परमेश्वरले आफ्नो प्रजामाथि कृपा गर्नुभएको छ। उहाँले विषयको यो चर्चा सारा यहुदा र छेउछाउका समस्त जिल्लाहरूमा फिजियो। बप्तिस्मा दिने योहन्नाको प्रश्न। योहन्नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। आफ्ना चेलाहरूमध्ये दुईजनालाई योहन्नाले प्रभु कहाँ यो सोध्न पठाए, जो आउनु हुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौँ? जब ती मानिसहरू येशू कहाँ आए तब तिनीहरूले भने, बप्तिस्मा दिने योहन्नाले हामीलाई यो सोध्न पठाएका छन्, जो आउनुहुनेछ के तपाईँ उहाँ नै हुनुहुन्छ कि हामी अरू कसैको प्रतीक्षा गरौँ? त्यसै बेला येशूले त्यसलाई, धेरैलाई रोग र व्यथा दुष्टात्माहरूबाट छुटाउनु भयो र धेरै अन्धहरूलाई दृष्टि प्रदान गर्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, जाओ र जे तिमीहरूले देख्यौ र सुन्यौ गएर योहन्नालाई भनिदेऊ। अर्थात् अन्धहरूले दृष्टि पाउँछन्, लङ्गडाहरू हिँड्छन्, कुष्ठरोगीहरू निको हुन्छन्, बहिराहरू सुन्छन्, मृतकहरू जीवित भई उठ्छन्, गरिबहरूलाई सुसमाचार सुनाइन्छ। त्यो धन्य हो जसले ममा बाधाको कारण पाउँदैन। यहुन्नाले पठाएका चेलाहरू फर्केपछि उहाँले यहुन्नाको बारेमा भिडलाई भन्न लाग्नुभयो, तिमीहरू उजाड स्थानमा के हेर्न गयौ? के बतासले हल्लाइरहेको निगालोलाई? तब तिमीहरू के हेर्न निस्क्यौ? के असल वस्त्र पहिरिएको मानिसलाई हेर्ने? हेर, चमत्कार वस्त्र पहिरिने र विलासितामा बस्नेहरू त राजदरबारमा हुन्छन्। तर तिमीहरू के हेर्न निस्क्यौ? के अगमवक्तालाई? हो, म भन्दछु तिमीहरूले अगमवक्ता भन्दा पनि श्रेष्ठलाई देख्यौ। यी तिनै हुन् जसका विषयमा लेखिएको छ, हेर म मेरो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो अघि तिम्रो मार्ग तयार गर्नेछ। म तिमीहरूलाई भन्दछु, स्त्रीहरूबाट जन्मेका मध्ये योहन्ना भन्दा महान कोही छैन, तापनि जो परमेश्वरको राज्यमा सानो भन्दा सानो छ त्यो तिनीभन्दा अझ महान हुन्छ। अनि सबै मानिसहरू र कर उठाउनेहरूले यो सुनेर परमेश्वरको सत्यतालाई स्वीकार गरे, किनकि तिनीहरूले योहन्नाबाट बप्तिस्मा लिएका थिए। तर फरिसीहरू र व्यवस्थाका पण्डितहरूले चाहिँ योहन्नाबाट बप्तिस्मा नलिएको कारणले परमेश्वरको अभिप्रायलाई आफ्नो निम्ति अस्वीकार गरे। येशूले भन्नुभयो, यस पुस्ताका मानिसहरूलाई म केसित तुलना गरौँ? तिनीहरू के जस्ता छन्? तिनीहरू त बजारमा बस्ने बालकहरू जस्ता छन्, जसले एक अर्कालाई यसो भन्दै हपार्छ, हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौँ र तिमीहरू नाचेनौ, हामीले बिलौना गर्यौँ र तिनीहरू रोएनौ। बप्तिस्मा दिने योहन्ना आए अनि तिनले न त रोटी खान्थे न त दाखमध्ये पिउँथे। तिमीहरूले तिनलाई भूत लागेको छ भन्छौ। मानिसको पुत्र आयो अनि उसले खायो र पियो, अनि तिमीहरू भन्दछौ, हेर एउटा घिचुवा र पियकड, कर उठाउनेहरू र पापीहरूको मित्र। बुद्धि ठिक हो भन्ने कुरा बुद्धि अनुसार हिँड्नेहरूले नै प्रमाणित गर्छन्। पापी स्त्रीलाई क्षमा। फरिसीहरूमध्ये एकजनाले उनलाई भोजन गर्न निम्तो दिए र उहाँ त्यस फरिसीको घरमा गएर खानु बस्नुभयो। त्यस सहरमा एउटी पापी स्त्री थिए। फरिसीको घरमा येशु खाना बस्नुभएको छ भन्ने सुनेर र एउटा सिंहमर्मरको सिसीमा अत्तर लिएर त्यो त्यहाँ आयो र पछिल्तिरबाट उहाँका पाउने र उभिएर रुँदै उहाँका पाउ आँसुले भिजाउन लागे र आफ्नो शिरका कपालले पुछ्दै उहाँका पाउलाई चुम्बन गरे र त्यो अत्तर घस्न लागे। उहाँलाई निम्तो गर्ने फरिसीले यो देखेर मनमनै यसो भन्न लागे, यिनी अगमवक्ता हुँदा हुन् त यिनलाई छुने को र कस्ती स्त्री हो भने यिनले जान्ने थिए, किनकि यो त पापी नै हो। येशूले फरिसीलाई भन्नुभयो, ए सिमोन, तिमीलाई केही भन्नु छ? तिनले भने, गुरुज्यू भन्नुहोस्। कोही साहुकारका दुई ऋणीहरू थिए, एउटाले 500 रुपियाँ र अर्कोले 50 रुपियाँ ऋण लिएका थिए। तर तिनीहरूसित तिर्ने केही नहुँदा तिनले दुवैलाई माफी दिए। यसकारण भन त, यी दुईमध्ये कुन चाहिँले तिनलाई बढी प्रेम गर्नेछ? सिमोनले भने, म ठान्छु जसले बढी क्षमा पायो। उहाँले तिनलाई भन्नुभयो, तिमीले ठिकै विचार गरेका छौ। अनि त्यस स्त्रीतिर फर्केर उहाँले सिमोनलाई भन्नुभयो, यस स्त्रीलाई देख्छौ? म तिम्रो घरभित्र आएँ तर तिमीले मलाई पाउ धुने पानी दिएनौ, तर यसले मेरा पाउ आँसुले भिजाए र आफ्ना केशले पुछी। तिमीले मलाई चुम्बन गरेनौ तर यसले त यहाँ म आएदेखि मेरा पाउ चुम्बन गर्न छोडेकी छैन। तिमीले मेरो शिरमा तेल घसिदिएनौ तर यसले त मेरा खुट्टामा अत्तर घसेकी छ। यसकारण म तिमीलाई भन्दछु, यसका पाप जो धेरै छन् क्षमा भएका छन्, किनकि यस स्त्रीले बढी प्रेम देखाए। तर जसलाई थोरै क्षमा गरिन्छ त्यसले थोरै प्रेम गर्छ। अनि उहाँले त्यस स्त्रीलाई भन्नुभयो, तिम्रा पाप क्षमा भएका छन्। खाना बस्नेहरूले आपसमा भन्न लागे, पाप क्षमा गर्ने यिनी चाहिँ को हुन्? उहाँले त्यस स्त्रीलाई भन्नुभयो, तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्ति साथ जाऊ। आमेन।
लुकाको पुस्तक अध्याय 8, बिउ छर्नेको दृष्टान्त। त्यसपछि उहाँ सहर सहर र गाउँ गाउँ हुँदो प्रचार गर्दै परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग 12 चेलाहरू थिए। कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए मग्दनी भन्ने मरियम, जसबाट 7 भूत निकालिएका थिए, हेरोदका कारिन्दा सुजासकी पत्नी योअन्ना र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे। जब ठूलो भिड जम्मा भयो र सहर सहरबाट मानिसहरू उहाँ कहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। एकजना बिउ छर्न निस्क्यो र छर्दा हुँदै केही बाटोको छेउमा परे र ती मानिसका खुट्टाले कुल्चिए र आकाशका पन्छीले खाइहाले। अरू बिउ ढुङ्गेनी जमिनमा परे र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओभान थियो। कोही बिउ काँडाको झाङमा परे र तिनका साथमा काँडाको झाङ पनि बढेर आयो र तिनलाई बढ्न दिएन। कति चाहिँ असल जमिनमा परे र उम्रेर 100 फल फलाए। यति भनेपछि उहाँले उच्च स्वरले भन्नुभयो, जसको सुन्ने कान छ त्यसले सुनोस्। उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे। उहाँले भन्नुभयो, तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले हेरेर पनि नदेखुन् र सुनेर पनि नबुझुन्। अब दृष्टान्त यो हो,
बिउ चाहिँ परमेश्वरको वचन हो। बाटोको छेउमा खसेको बिउ तिनीहरू हुन् जसले सुन्छन् तर वचन सुनेर विश्वास नगरुन् र नबाँचुन् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ। ढुङ्गेनी जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर खुसी साथ त्यो ग्रहण गर्छन् तर तिनको जरान हुँदैन र केही समयको लागि तिनीहरूले विश्वास गर्छन् तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ। काँडाहरूका बीचमा पर्ने चाहिँ तिनीहरू हुन् जसले सुन्छन् तर पछि यस जीवनका चिन्ता धन सुख चैनमा परेर बढ्न पाउँदैनन् र तिनका फल पाक्न पाउँदैनन्। तर असल जमिनमा पर्ने चाहिँ तिनीहरू हुन् जसले वचन सुनेर निष्कपट र भला हृदय त्यसलाई जोगाइराख्छन् र धैर्यसाथ फल फलाउँछन्। बत्तीको दृष्टान्त। कसैले बत्ती बालेर भाँडाले छोप्दैन कि खाटमुनि राख्दैन तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्दछ। कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन। यसकारण होसियार रह, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ त्यसलाई अझ दिइनेछ र जससँग छैन त्यससँग जे छ भने त्यसले ठान्छ त्यो पनि त्यसबाट खोसिनेछ। येशूका आमा र भाइहरू। उहाँका आमा र भाइहरू उहाँ कहाँ आए तर भिडले गर्दा उहाँको नजिक आउन सकेनन्। उहाँलाई कसैले भने, तपाईँका आमा र भाइहरू तपाईँलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्। तर उहाँले तिनीहरूलाई भन्नुभयो, मेरी आमा र मेरा भाइहरू तिनै हुन् जसले परमेश्वरको वचन सुन्छन् र त्यसको पालना गर्छन्। येशूले आँधीलाई शान्त पार्नुभएको। एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो र उहाँले तिनीहरूलाई भन्नुभयो, हामी लालको पारिपट्टि जाउँ। र उहाँहरू डुङ्गामा चढी जानुभयो। डुङ्गामा जाँदै गर्दा उहाँ निदाउनु भयो। तालमा आँधी भेरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो र तिनीहरू आपतमा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै बिउजाए, गुरुज्यू गुरुज्यू हामी डुब्न लाग्यौँ। उहाँले बतास र प्रचण्ड लहरलाई हकार्नुभयो र ती थामिए अनि सबै शान्त भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको विश्वास कहाँ गयो? तिनीहरू भमिए भयभीत भए अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन् अनि तिनीहरू यिनको आज्ञा मान्दछन्। भूत लागेको मानिस। उहाँहरू गेरासिनसको प्रदेशमा आइपुग्नुभयो जो गालिलको पारिपट्टि छ। जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एकजना मानिस भेट्नुभयो जसलाई भूत लागेको थियो। त्यसैले धेरै समयदेखि लुगा लगाउँदै थियो र घरमा नबसी त्यो चिहान हुँदो बस्दथ्यो। त्यसले येशूलाई देख्यो र चिच्चाएर उहाँको सामु घोप्टो परि उच्च स्वरले भन्यो, हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईँको मसँग के काम? बिन्ती गर्दछु मलाई नसताउनुहोस्, किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरैपल्ट भूतले पक्रेको थियो, त्यो पहरामा राखिएको थियो, त्यो साङ्ला र निलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनिहाल्थ्यो अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो। येशूले त्यसलाई सोध्नुभयो, तेरो नाम के हो? त्यसले भन्यो, फौज, किनभने धेरै भूतहरू त्यसमा पसेका थिए। तिनीहरूलाई अतल कुण्डमा नपठाउँ भनी तिनीहरूले उहाँलाई बिन्ती गरे। नजिकको डाँडामा सुँगुरको एक ठुलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुभयो भनी उहाँलाई बिन्ती गरे र उहाँले मन्जुर गर्नुभयो। अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरू भित्र पसे र त्यो बगाल भिरालोबाट समुद्रतिर हुँदै गएर डुबेर मरे। अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए। अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशू कहाँ आए र जुन मानिसबाट भूत निस्किएका थिए त्यसलाई लुगा लाएर सध्य मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए र तिनीहरू भयभीत भए। देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए। गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढेर फर्कनुभयो। तर जुन मानिसबाट भूतहरू निस्किएका थिए त्यसले उहाँको साथमा जान पाऊँ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो, तिमी आफ्नो घर फर्क र परमेश्वरले तिम्रो निम्ति कति ठुलो काम गर्नुभयो सो घोषणा गर। तब त्यो गयो र येशूले त्यसको निम्ति कति ठुलो काम गर्नुभएको थियो सो सारा सहरभरि प्रचार गर्न लाग्यो। याइरसकी छोरी र रक्तस्राव पीडित स्त्री येशू फर्केर आउनुहुँदा भिडले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए। याइरस नाउँका एकजना सभाघरका शासक आएर येशूका पाउमा परे र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे, किनकि 12 वर्ष पुगेकी तिनकी एक मात्र छोरी थिए जो मर्नै लागेकी थिए। येशू जाने गर्नुहुँदा मानिसहरूले उहाँलाई घसेटिरहेका थिए। 12 वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन त्यसले पछिल्लोतिर बाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो। येशूले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरुज्यू, भिडले तपाईँलाई घेरेर ठेल्दैछन्। तर येशूले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री कामदै आई र उहाँको सामुन्ने घोप्टो परे र किन त्यसले उहाँलाई छोए अनि कसरी तुरुन्तै निको भई सो सब मानिसहरूका सामु बताइदिए। उहाँले त्यसलाई भन्नुभयो, छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ। उहाँ बोल्दै गर्नुहुँदै थियो, सभाघरका शासकको घरबाट एकजना मानिस आइपुगेर भन्यो, तपाईँकी छोरी मरी, अब गुरुहरू कष्ट नदिनुहोस्। तर येशूले त्यो सुनेर यारेसलाई भन्नुभयो, नडराऊ, विश्वास मात्र गर र त्यो निको हुनेछ। जब उहाँ सभाघरबाट पुग्नुभयो तब उहाँले पत्रुस, याकुब, योहन्ना र बालिकाका बुवा र आमा बाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। सबैजना रोइरहेका र बिलौना गरिरहेका थिए। तर उहाँले भन्नुभयो, नरो, त्यो मरेकी छैन तर सुतेकी छे। त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनु भयो, नानी उठ। अनि त्यसको प्राण फर्केर आयो र त्यो तुरुन्तै उठी र उहाँले त्यसलाई केही खान दिनुभयो भन्ने आज्ञा गर्नुभयो। त्यसका आमा बुवा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नु भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो। आमेन।